नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 6 दिन बाकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
चीनको वन बेल्ट वन रोड अवधारणामा सहमति जनाउने सरकारको निर्णय, अवधारणामा छलफल गर्न उप प्रधानमन्त्री महरा आउँदो शुक्रबार चीन जाने,
गक्षेदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागी, 12 पल्ट मन्त्री बनेका गक्षेदारलाई उप प्रधानमन्त्री सहित स्थानीय विकासको जिम्मेवारी,
3 महिनाभित्र 10 प्रकारका औषधि उत्पादन थाल्ने औषधि लिमिटेडको लक्ष्य, विदेशबाट आयात गर्नुपर्ने बाध्यता भने तत्काल नहट्ने,
नेपाल औषधि लिमिटेड मात्रै होइन यहाँ प्राइभेटका यो सबै लाग्यो भने पनि कुरा गर्न सकिँदैन,
द्वन्द्वका कारण दक्षिणी सुडानबाट 10 लाख बाल बालिका विस्थापित, देश छोड्ने 18 लाख मध्ये 62% बाल बालिका रहेको राष्ट्रसंघको दावी,
र काठमाडौँको राइजिङ क्रिकेट वुमन र एपीएफ क्लब अतरिया कप महिला क्रिकेटको फाइनलमा।
यसपालिको स्थानीय तहको चुनावमा 7 वटा ठाडो लाइन रहेको मतपत्र हुन्छ भनेको सुने, होइन कुरो चाहिँ के रहेछ ए नानी?
ए हो त नि आमा, अध्यक्ष वा प्रमुख, उपाध्यक्ष वा उपप्रमुख, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र अन्य 2 वटा सदस्यका लागि मतपत्रमा 7 वटा ठाडो लाइनमा उम्मेद्वारको चुनाव चिन्ह रहेको हुन्छ।
कसका लागि कुन लाइनमा भोट दिने त?
पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौं ठाडो लाइनमा रहेका निर्वाचन चिन्हहरू मध्ये आफूलाई मन परेको उम्मेद्वारको 1 निर्वाचन चिन्हमा मतदान गरेर क्रमशः प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्यलाई मतदान गर्न सकिन्छ, बुझ्नुभयो नि? अनि बाँकी 6ठौं र 7ठौं ठाडो लाइनहरू मध्ये कुनै 2 कोठाका चिन्हमा छुट्टा छुट्टै स्वस्तिक छाप लगाउनु पर्छ भनेको क्या आमा? अब त बुझ्नुभयो नि?
बल्ल बुझे।
चुनाव चिन्हमा सही तरिकाले छाप लगाऊ र आफ्नो मत बदर हुनबाट जोगाऊ। निर्वाचन आयोग।
मेरो बच्चाले किन अरूसँग खेल्दैन?
मेरो बच्चाले किन बोल्दैन?
मेरो बच्चाले बोलाउँदा किन हेर्दैन?
तपाईँको बच्चालाई अटिजम त छैन? यी सबै अटिजमका लक्षणहरू हुन्।
अटिजम भएका बाल बालिकालाई समयमै पहिचान गर्न सके शीघ्र र तीव्र थेरापीबाट आशाजनक उपलब्धिहरू देखिन गएको पाइएको छ। यो कुरा वैज्ञानिक रूपमा पनि प्रमाणित भइसकेको छ। निर्कुल गर्न अटिजम केयर नेपाल सोसाइटीमा तुरन्त सम्पर्क राख्नुहोला। टेलिफोन नम्बर 44 19 0 10 44 19 0 10।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेपालले चीनको वन बेल्ट वन रोड अवधारणामा सहमति जनाउने भएको छ। मन्त्री परिषदको आजको बैठकले चीनको वन बेल्ट वन रोड अवधारणामा हस्ताक्षर गर्ने निर्णय गरेको हो। बैठकले त्यसका लागि छलफल गर्न उप प्रधानमन्त्री एवं अर्थमन्त्री कृष्ण बहादुर महरा नेतृत्वको टोलीलाई चीन पठाउने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार आउँदो शुक्रबार उप प्रधानमन्त्री नेतृत्वको उच्च स्तरीय प्रतिनिधि मण्डलले चीनमा गएर अवधारणाका बारेमा छलफल गर्नेछ। चीनले यसअघि सारेको वान बेल्ट वान रोड अवधारणामा चीनबाट नेपाल भारत हुँदै युरोप जोड्ने सड़क परियोजना हो, तर भारतले भने चीनको अवधारणामा सहमति जनाएको छैन र आफ्ना छिमेकी देशलाई अवधारणा नमान्न दबाव दिँदै आएको छ। मन्त्री परिषदको आजको बैठकले काठमाडौँमा बढ़दो जनसंख्याको चाप तथा बसोबास व्यवस्थापनका लागि उपत्यकाका चारै कुनामा नयाँ व्यवस्थित शहर बनाउने निर्णय पनि गरेको छ। यस्तै बैठकले सप्तरी लगायत मधेस आन्दोलनमा ज्यान गुमाएका र सञ्जन महतो, आनन्द शाह, पीताम्बरलाल मण्डल, वीरेन्द्र महतो र किरण यादव, मोरङमा ज्यान गुमाएका वासुदेव शाह र ताप्लेजुङमा मारिएका वनरक्षक गणेश बहादुर शाहीलाई शहीद घोषणा गर्ने निर्णय पनि गरेको छ। बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख 29 गतेदेखि गर्न लागेको थाइल्याण्ड र श्रीलंकाको राजकीय भ्रमणका लागि स्वीकृति दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिनुभयो।
विजय कुमार गच्छेदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम तीन मन्त्रालय सहित सरकारमा सहभागी भएको छ। गच्छेदारले उप प्रधानमन्त्री सहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। फोरमका तर्फबाट जितेन्द्र देवले नागरिक उड्डयन तथा पर्यटन र गोपाल दहितले भूमि सुधार मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। उप प्रधानमन्त्री गच्छेदार र अरू मन्त्रीहरूले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिनुभएको छ। 2048 सालमा पहिलो पटक मन्त्री बनेका गच्छेदार मन्त्री बनेको यो 12 पटक हो। फोरम लोकतान्त्रिकले आज पाएका मन्त्रालय यसअघि राप्रपाले सम्हाल्दै आएको थियो। प्रधान न्यायाधीश सुशीला कार्कीमाथि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले महाभियोग दर्ता गरेपछि राप्रपा सरकारबाट बाहिरिएको थियो, तर महाभियोग प्रस्तावलाई संसदमा अघि नबढ़ाउने सत्तापक्षको प्रतिबद्धता आएमा फेरि सरकारमा जान सकिने राप्रपाले बताउँदै आएको छ। जेठमा अर्को सरकार गठन गर्ने कांग्रेस र माओवादीबीच सहमति भएकाले नयाँ सरकारमा पनि पार्टीको भूमिका र शक्तिको बाँडफाँडको कुरा मिले अर्को सरकारमा फर्किने राप्रपाको तयारी छ। तर आज मन्त्री परिषद विस्तार गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको 2 हप्तापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने सहमति दुई दलबीच भइसकेको छ। अब बन्ने देउवा नेतृत्वको सरकारमा पनि सीट सुरक्षित गर्न गच्छेदार 2 हप्ताकै लागि भए पनि प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनुभएको हो।
विकासको पहल चुनावी चहल पहल।
स्थानीय चुनावका लागि राजनैतिक दलहरूले विभिन्न जिल्लामा तालमेल गरेपछि महिला उम्मेद्वार चेपुवामा परेका छन्। दलहरूले तालमेल गर्दै उम्मेद्वारी फिर्ता लिने क्रममा अधिकांश दलले महिला उम्मेद्वारको नाम फिर्ता लिन लगाएका थिए, जसका कारण आफूहरू अन्यायमा परेको महिला उम्मेद्वारको गुनासो छ। नेपाली कांग्रेस र माओवादी केन्द्रको तालमेल भएपछि दुवै दलले अधिकांश ठाउँमा निर्वाचन कार्यालयमा उम्मेद्वारी दर्ता गराइसकेका महिला उम्मेद्वारको नाम फिर्ता लिन लगाएका थिए। धादिङको नीलकण्ठ नगरपालिकाको प्रमुख पदमा उम्मेद्वारी दिएर पनि तालमेलपछि उम्मेद्वारी फिर्ता लिन बाध्य भएकी शोभा डंगोलले तालमेलले महिलामाथि पक्षपात भएको भन्दै दुःख व्यक्त गर्नुभयो। दलहरूले अधिकांश ठाउँमा महिलालाई प्रमुख भन्दा पनि उपप्रमुखको उम्मेद्वार बनाएका छन्। वैशाख 31 गते पहिलो चरणमा चुनाव हुने 283 स्थानीय तहको प्रमुखमा 1723 पुरूषले उम्मेद्वारी दिँदा महिला जम्मा 157 जना मात्र छन्। सबै पदमा गरेर 49,337 जनाले उम्मेद्वारी दिएका छन्, जसमा पुरूष 30,005 र महिला 19,332 जना रहेका निर्वाचन आयोगले जनाएको छ।
गजुरी गाउँपालिका किरानचोकमा आज दिउँसो नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ। चुनाव प्रचारका क्रममा दुई पार्टीका कार्यकर्ताबीच झडप हुँदा 5 जना घाइते भएका छन्। गम्भीर घाइते 2 जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ।
स्थानीय तहको चुनावका लागि रामेछापका सबै तहका पदहरूमा युवाकै वर्चस्व देखिएको छ। सबै स्थानीय तहमा उम्मेद्वारी दिनेमा 23 वर्षदेखि 57 वर्ष उमेरका छन्। खाँडादेवी गाउँपालिकाको उपप्रमुखका लागि उम्मेद्वारी दिने माओवादी केन्द्रकी सुकमाया माझी रामेछापकै सबैभन्दा कान्छी उम्मेद्वार हुनुहुन्छ। त्यस्तै उमाकुण्ड गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट प्रमुख पदका उम्मेद्वार हिक्मत सुनुवार सबैभन्दा बढ़ी उमेरका हुनुहुन्छ।
स्थानीय तहको चुनावलाई मर्यादित बनाउन धनकुटाका राजनीतिक दलहरू सहमत भएका छन्। जिल्ला प्रशासन कार्यालय धनकुटाले आयोजना गरेको सर्वदलीय बैठकले चुनाव विरोधी गतिविधि रोक्न सहमति जनाएका हुन्। जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका 17 राजनीतिक दलका नेताहरूले चुनावलाई स्वच्छ र धाँधली रहित बनाउन सामूहिक प्रतिबद्धता समेत जनाएका छन्। धनकुटामा दोस्रो चरणमा जेठ 31 गते स्थानीय तहको चुनाव हुँदैछ।
रक्सी खाएर हल्ला गरेको भन्दै धादिङमा स्थानीय तहको चुनावको सुरक्षाका लागि खटिएका प्रहरी हवलदार सहित 8 प्रहरीलाई निलम्बन गरिएको छ। चुनावको सुरक्षाका लागि खटिएका प्रहरीले रक्सी खाएर हो हल्ला गरेपछि तत्काल निलम्बन गरी कार्यवाही अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख शरद कुमार खत्रीले जानकारी दिनुभयो।
नेपाली कांग्रेसले संसदमा विचाराधीन प्रधान न्यायाधीश सुशीला कार्की विरूद्धको महाभियोगको बारेमा पहिलो चरणको चुनावपछि संविधान सम्मत ढंगले निष्कर्ष निकालिने बताएको छ। नेपाली कांग्रेस स्थानीय तहको चुनावको केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिले केन्द्रीय कार्यालय सानेपामा गरेको पत्रकार सम्मेलनमा उपसमितिका संयोजक एवं पार्टीका केन्द्रीय सदस्य रमेश लेखकले महाभियोगको विषयमा चुनावपछि छलफल गरी निष्कर्ष निकालिने बताउनुभयो। केही समय यता सर्वोच्चका फैसला र आदेशले कार्यपालिका र व्यवस्थापिकाको क्षेत्राधिकारमा हस्तक्षेप भएको भन्दै उहाँले न्यायपालिकालाई स्वतन्त्र निष्पक्ष र मर्यादित बनाउन नै महाभियोगको प्रस्ताव ल्याउन परेको दावी गर्नुभयो।
सरकारले सन् 2018 चुरोट तथा सुर्तीजन्य पदार्थको खोलमा 100% सन्देशमूलक चित्र छाप्नुपर्ने अनिवार्य व्यवस्था गर्न लागेको छ। आज काठमाडौँमा शुरू सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि दक्षिण एसियाली नेतृत्वदायी तालिममा स्वास्थ्य मन्त्री गगन थापाले सन् 2030 सुर्तीजन्य मुक्त पुस्ता बनाउने उद्देश्य पूरा गर्न खोलमा 100% सन्देशमूलक चित्र छाप्ने योजना बनाइएको जानकारी दिनुभयो। विश्व बैंक र विश्व स्वास्थ्य संगठनको सिफारिशमा सुर्तीजन्य पदार्थको उत्पादनलाई निरुत्साहित गर्न अन्तशुल्क र मूल्य अभिवृद्धि गरी यसको प्रयोग नियन्त्रणका लागि काम गर्ने मन्त्री थापाले बताउनुभयो। यसै गरी सन् 2018 21 वर्ष मुनिका युवालाई सुर्तीजन्य पदार्थ बेचबिखन गर्न नपाइने कानूनी व्यवस्था गरी कार्यान्वयनमा लगिसक्ने मन्त्री थापाको भनाइ छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
निर्वाचन आचार संहिता अनुसार निर्वाचन प्रसार प्रसार आम सभा तथा जुलुसमा बाल बालिकाको प्रयोग गर्न वा गराउन हुँदैन। यसरी प्रयोग गर्नु निर्वाचन आचार संहिताको उल्लङ्घन हो।
निर्वाचन आचार संहिता उल्लङ्घन गरेमा ₹1,00,000 जरिवाना र उम्मेदवारी रद्द हुने सम्मको कानूनी व्यवस्था रहेको छ।
कतै तपाईँ हाम्रै वरिपरि दलगत राजनैतिक गतिविधिमा बाल बालिका तथा विद्यालयको प्रयोग त भइरहेको छैन?
यसरी बाल बालिका तथा विद्यालय प्रयोग गरिएको देख्नु भएमा तुरन्तै निर्वाचन आयोगको जिल्ला वा केन्द्रीय कार्यालय तथा जिल्ला वा केन्द्रीय बाल कल्याण समितिमा उजुरी गरौं।
बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान।
दलित महिला अल्पसंख्यक सबलाई चुन्छौ भन्छन्, घर दैलोमै सेवा दिने योग्य व्यक्ति छन्छु भन्छन्, योग्य व्यक्ति छन्छु भन्छन्, योग्य व्यक्ति छन्छु भन्छन्। घर घरबाट निस्किएर खाली सके बोल्न, चुनाव ठुलो मौका हो विकासको ढोका खोल्न, चुनाव ठुलो मौका हो विकासको ढोका खोल्न।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले चीनको वान बेल्ट वान रोड अवधारणामा सहमति जनाउने सरकारको निर्णय, अवधारणामा छलफल गर्न उप प्रधानमन्त्री महरा आउँदो शुक्रबार चीन जाने, गक्षेदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागी लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। राजनीतिकरणले बन्द भएको औषधि लिमिटेडले 10 वर्षपछि फेरि उत्पादन शुरू गरेको छ। यसले तेस्रो मुलुकबाट आयात गर्नुपर्ने बाध्यता र निजी व्यापारीको एकाधिकार तोड्न सक्ला कि नसक्ला त? विष्णु विश्वकर्माको रिपोर्ट।
औषधि उत्पादन गर्न सुरु गरेको भनेको चाहिँ हिजो जीवनजालबाट मात्रै सुरुवात गरिएको हो। अब यसको तीन महिनापछि सिटामोल एमजिट आइरन चक्कीहरू लगायतका अरू चाहिँ हामीले करिब करिब 7-8 प्रकारका, हाम्रो टार्गेट त अहिले 10 प्रकारका भनेका छौँ। त्यो एन्टी भेनम जुन सर्पहरूले टोकदाउ गर्ने, एन्टी रेबिज भन्छ जुन रेबिजको विरुद्धमा लगाउने भ्याक्सिनहरू, त्यो पनि नेपालमै उत्पादन गर्ने भनेर हामीले सेकेन्ड फेजमा ल्याउन खोजिरहेको।
जीवनजलबाट औषधि उत्पादन शुरू भएको जानकारी दिँदै औषधि उत्पादन लिमिटेडका प्रमुख ज्ञानबहादुर रायमाझी, जीवनजलबाट उत्पादन शुरू गरेको लिमिटेडले अबको तीन महिनाभित्र सिटामोल सर्पले टोकेपछि लगाइने एन्टी भेनमदेखि कुकुरले टोक्दा लगाइने एन्टी रेबिज लगायतका 10 प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखेको छ। उद्योग मन्त्री नवीन्द्रनाथ जोशीको सक्रियतामा लामो समयदेखि बन्द भएको औषधि उत्पादन लिमिटेड फेरि सञ्चालनमा आए पनि विदेशबाट औषधि आयात गर्नुपर्ने बाध्यता तत्काल हटाउन नसक्ने लिमिटेडका प्रमुख रायमाझीको भनाइ छ।
होइन, नेपाल औषधि लिमिटेड मात्रै होइन, यहाँ प्राइभेटका यो अहिले त 55-60 प्राइभेट पनि खुलिसकेका छ। ती सबै लाग्यो भए पनि सबै पूरा गर्न सकिँदैन। तर जुन औषध स्वास्थ्य मन्त्रालयले निशुल्क औषधि वितरण गर्छ, ती 70 प्रकारका औषधिहरू मध्ये चाहिँ धेरै हदसम्म हामी सरकारलाई उपलब्ध गराउन सक्छौँ।
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले तोकेको असल उत्पादन प्रक्रिया जीएमपी मापदण्ड पूरा गर्न नसक्दा र औषधि विभागले औषधि उत्पादन तथा कच्चा पदार्थ आयात गर्न चाहिने इजाजत पत्र नवीकरण नगरिदिँदा 2063 सालमा औषधि उत्पादन लिमिटेड बन्द भएको थियो। त्यसै त महँगो बनेको औषधिमा निजी व्यापारीको जगजगी र विदेशीको भर पर्नुपर्ने बाध्यता छ। अर्थ मन्त्रालयले पहिलो तीन महिनाका लागि उपलब्ध गराएको 6 करोड़ रूपियाँमा औषधि लिमिटेड नयाँ प्लान्ट र मेसिनबाट जीवनजल उत्पादन गर्न सफल भएको हो। उद्योग मन्त्री नवीन्द्रनाथ जोशी बन्द रहेको औषधि उत्पादन लिमिटेडको सञ्चालनसँगै कृषि औजार र रबर उद्योग तथा नेपाल ओए म्याग्नेसेड उद्योग पनि सञ्चालनमा ल्याएर लामो समयसम्म चलाउने गरी सरकार लागि परेको दावी गर्नुहुन्छ।
र अहिले फर्स्ट फेजमा चाहिँ हामीले नेपाल औषधि लिमिटेड चिनी विगत चिनीकाठमा कृषि औजार र रबर उद्योग, नेपाल ओए म्याग्नेसेड, नेपाल पेट्रोल र उत्तर धागो, यति मध्येमा खुट्टालाई अहिले फर्स्ट फेजमा खानिँदैन। हामी चाहिँ अन्तिम चरणमा छौँ र हामी चाहिँ खोलिसकेपछि फेरि दुई महिनापछि बन्द हुने स्थिति नभइकन निरन्तर रूपमा चलाउन सक्छौँ।
लामो समयपछि औषधि उत्पादन लिमिटेड सञ्चालनमा आएको छ। यसले निरन्तरता पाएमा औषधिमा विदेशीको भर पर्नुपर्ने बाध्यता कम हुनेछ। तर भित्ताको पात्रो जस्तै फेरिरहने मुलुकको राजनीतिक नेतृत्वले आगामी दिनमा यस्ता उद्योगहरूको स्तरोन्नति, विकास र विस्तारमा कतिको ध्यान दिन्छ त्यो भने हेर्न बाँकी छ।
औषधि उत्पादनको कुरापछि अब कृषिका कुरा। कृषि अनुसन्धान परिषद नार्क स्थापनाको 26 वर्ष पूरा भएको छ। खाद्यान्नदेखि माछा मासुको उत्पादन बढ़ाउन नार्कले नयाँ जात र प्रविधिको विकासमा काम गर्दै आएको छ। बितेका 26 वर्षमा कृषिजन्य वस्तुको विकासमा नार्कले के गर्यो त? मदन पौड्यालको रिपोर्ट।
नार्क स्थापना हुनुअघि विभिन्न बालिका 111 उन्नत जात विकास भइसकेका थिए। 2048 सालमा नार्क स्थापना भयो। त्यसपछि अहिलेसम्म विभिन्न 65 बालिका 297 जात विकास भएको छ। उत्पादन धेरै हुने, रोग किराले कमै छुने र विभिन्न मौसम सहन सक्ने जस्ता क्षमता भएका नयाँ जात उन्मोचन गरी किसानलाई प्रयोग गर्न सिफारिश गरिएको छ। नार्कका कार्यकारी निर्देशक डाक्टर वाईआर पाण्डे।
बाली नारी पशुपन्छी, घाँसे बाली र माछाको उत्पादन प्रविधि विकास तथा स्रोत बिउ, बेर्ना, पाठापाठी, पाडाबाडी र माछाका भुरा उत्पादन गरी तिनको विस्तारका लागि संयुक्त परिषद अन्तर्गत विभिन्न अनुसन्धान केन्द्र कार्यक्रम र महासागरले उल्लेखनीय योगदान पुर्याएका छन्।
नार्कले किसानका लागि धान, गहुँ, मकै, गोलबेडा, आलु, अदुवा जस्ता वस्तुको बिउ तयार गरेर सिफारिश गरेको छ। नार्कले सबैभन्दा धेरै उन्नत जात विकास गरेको मुख्य बालीमा धान पर्छ। विकास भएका जातमा मुख्य गरी डुबान र सुक्खा सहन सक्ने विभिन्न प्रजाति छन्। अत्याधिक वर्षा हुने र खडेरीको समस्या भइरहने क्षेत्रका किसानका लागि यी जात उपयोगी छन्। नार्कको योजना तथा समन्वय निर्देशक आनन्द कुमार गौतम।
जलवायु परिवर्तनले जुन अहिले देशभरि समस्या गरिरहेको छ, डुबान हुन्छ, सुक्खा हुन्छ, पानी पर्ने ठाउँ बेलामा पानी पर्दैन, त्यसको लागि चाहिँ विभिन्न बालीमा आवश्यक पर्ने जातहरूको हामीले विकास गरेका छौँ र त्यो विकास गरेका जातहरू चाहिँ धेरै कृषक त म भन्दिनँ तर केही कृषकहरूका पुगिसकेको अवस्था छ। त्यस्तै केही प्रविधिहरू छन्।
विगत 26 वर्षमा धान 51, गहुँ 93 र मकैको उत्पादकत्व 33% बढेको छ। गहुँमा नयाँ जातको विकास गरेका 5 जना नेपाली वैज्ञानिकले अन्तर्राष्ट्रिय पुरस्कार समेत पाएका छन्। त्यो सँगै पशु र मासुजन्य वस्तुको नयाँ प्रविधिमा पनि काम भइरहेको छ भन्नुहुन्छ नार्कको पशु तथा मत्स्य अनुसन्धान निर्देशक डाक्टर टेक बहादुर गुरुङ।
दूध उत्पादन वृद्धि गर्नको लागि, मासुको उत्पादन वृद्धि गर्नको लागि, विशेष गरी भैँसीको गाईको चाहिँ क्षेत्रमा दूध उत्पादन गर्नको लागि जबसम्म कृत्रिम गर्भाधानद्वारा उसको वंश सुधार कार्यक्रम ल्याएर समुन्नत किसिमको गाई जबसम्म उसको हष्टपुष्ट हुने ठुलो हुने थुन पनि ठुलो हुने दूध पनि उत्पादन दिने सक्ने खालको प्रविधिको विस्तार गर्नुमा नेपाल कृषि अनुसन्धान परिषद पशु विकास विभागको पनि उत्तिकै ठुलो महत्वपूर्ण भूमिका छ। तर यस प्रोग्रामको जननी चाहिँ नेपाल कृषि अनुसन्धान परिषद हो।
कृषि क्षेत्रको विस्तार र खाद्य सुरक्षा कायम राख्नका लागि नार्कले हरेक वर्ष नयाँ उन्नत जात र प्रविधिको सिफारिस गर्दै आएको छ। नार्कले सिफारिस गरेका बिउले राम्रो उत्पादन दिने भएकाले किसानले पाएसम्म प्रयोग पनि गर्छन्। तर सिफारिस गरेका सबै जात र प्रविधि किसानको पहुँचसम्म पुग्न सकेका छैनन्। सबै किसानले उन्नत प्रविधि र जातको प्रयोग गर्न सकेमा मात्र कृषिमा आत्मनिर्भर बन्ने लक्ष्य पूरा हुन सक्छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
भाषा कोरियाको परीक्षा एपीएसको अनि पुस्तक प्रकाश बस्नेतको।
कोरियन भाषा परीक्षामा सर्वाधिक विद्यार्थी उत्तीर्ण गराउन सफल भाषा प्रशिक्षक प्रकाश बस्नेतद्वारा लिखित कोरियन भाषाका पुस्तक तथा सिडी, कोरियन भाषा यसरी सिकौं, शब्दार्थ संग्रह र प्रश्नपत्र संग्रह बजारमा उपलब्ध छन्।
सम्पर्कको लागि आजको खबर मीडिया बाग बजार काठमाडौँ, फोन नम्बर 01-420-2785, मोबाइल 98-512-77-721।
पुस्तक पसल र कोरियन भाषा प्रशिक्षण केन्द्रले होलसेल बिक्रीको लागि समेत सिधै सम्पर्क गर्न सक्नुहुनेछ।
हामी सँगसँगै भविष्यमा, हामी सँगसँगै व्यवसायमा, हामी सँगसँगै विकासमा,
हामी सँगसँगै
Sunrise Bank, rising to serve.
तपाई अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू:
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा 1 महिनामा सम्पन्न गरिने,
कक्षा सुरु हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक 2 जनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली, बागबजार, काठमाडौँ, नेपाल, सम्पर्क 01-42-46-024-42-9301।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। राष्ट्र बैंकका गवर्नर डाक्टर चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्ष 2074-75 बजेट ऐतिहासिक हुने बताउनु भएको छ। राष्ट्र बैंकले काठमाडौँमा गरेको आर्थिक वर्ष 2074-75 लागि पूर्व बजेटकालीन अन्तर्क्रियामा उहाँले स्थानीय तहको चुनावसँगै देश संघीयतामा जाने निश्चित भएकाले फरक रूपमा बजेट आउने बताउनुभयो। नाकाबन्दी र भूकम्पका कारण अर्थतन्त्र माथि उठ्न नसकेको बताउँदै चालू आर्थिक वर्षदेखि अर्थतन्त्रमा सुधार आएको उहाँले बताउनुभयो। उहाँले सरकारको 2.55 खर्ब भन्दा बढ़ी रकम बचत रहेको पनि जानकारी दिनुभयो।
व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनमा रोक्का गरिएका 44 म्यान पावर कम्पनी सर्वोच्च अदालतको आदेशमा खुलेका छन्। अदालतको अन्तरिम आदेशमा दर्ता भएका 44 म्यान पावर कम्पनी रोक्का गर्न श्रम समितिले गएको वैशाख 3 गते निर्देशन दिएको थियो। सर्वोच्चले प्रक्रिया पूरा गरेर आएमा म्यान पावर दर्ता नरोक्न वैदेशिक रोजगार विभागलाई अन्तरिम आदेश समेत दिएको थियो। नयाँ दर्तासँगै म्यान पावर कम्पनीको संख्या झण्डै 900 पुगेको छ।
बागलुङमा करेन्ट लागेर बिहान 2 मजदूरको ज्यान गएको छ। नेपाल टेलिकमको निर्माणाधीन भवनमा काम गर्दै आएका अन्दाजी 15 बमबहादुर घरती र दुधन घरतीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ। रूखमा रहेको कागको गुड रडले खसाल्न खोज्दा हाइटेन्सनमा छोइँदा उनीहरूलाई करेन्ट लागेको हो। यस्तै डोटीको बोगटान गाउँपालिका 5 धीरका माण्डौमा चट्याङ लागेर 3 घाइते भएका छन्।
कोशी अञ्चल यातायात कार्यालय कोशीका नायब सुब्बा विनोद दहाल घुस लिँदै गर्दा पक्राउ परेका छन्। कोशी अञ्चल यातायात कार्यालय निजी सवारी शाखामा कार्यरत नायब सुब्बा दहाललाई घुस लिँदै गर्दा 5,000 घुस लिँदै गर्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयको टोलीले पक्राउ गरेको हो।
मुगली नारायणगढ़ सड़क खण्ड आजदेखि जेठ 3 गतेसम्म 24 खुल्ला हुने भएको छ। स्थानीय चुनावलाई ध्यान दिँदै सड़क विस्तार स्थगित गरेर 24 खुल्ला गर्ने निर्णय गरिएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो।
लगातारको पानीका कारण संखुवा सभाको मार्से खोला र खहरे खोल्सामा आएको बाढ़ीले कोशी राजमार्ग अन्तर्गत चैनपुर पिलुवा सड़क खण्ड बगाएको छ। 11 सड़कको ठाउँ ठाउँमा बाढ़ीले बगाउनुका साथै पहिरोले बाटो थुनिएपछि आज दिउँसो झण्डै 3 यातायात अवरूद्ध भएको थियो। सड़कमा राखिएको विम पाइप र ग्यालबिन जाली बगाएपछि सड़क खिलाम्य भएको छ।
डोटीमा विद्यार्थी भर्नाका लागि विद्यार्थी नै सक्रिय भएका छन्। विद्यालय छोड्ने मनस्थिति बनाएका आफ्ना साथीलाई भर्ना हुन प्रेरित गर्न विद्यार्थीले घर दैलो अभियान सञ्चालन गरेका हुन्। विगतका वर्षमा परीक्षा सकिएपछि धेरै साथीले कक्षा छोड्ने गरेकाले भर्ना हुन अनुरोध गर्न घर घरमै पुगेको दिपायल सिलगढ़ी नगरपालिकाका पाँकरीको दुर्गा आधारभूत विद्यालयकी विद्यार्थी दीपा विष्टले बताउनुभयो।
फ्रान्समा इमान्युएल म्याक्रोन पार्टी खोलेको 13 राष्ट्रपति निर्वाचित भएको खबरमा लोमस पोखरेल फेसबुकमा लेख्नुहुन्छ, त्यहाँका नागरिकले राजनीति बुझेका रहेछन्, नेपालमा पनि त्यस्तै हुने हो भने नयाँ अनुहारले चुनाव जित्ने थिए, तर हाम्रो देशमा उल्टो छ, यहाँ काम हेरिँदैन अनुहार हेरिन्छ।
फेसबुकमै खेम देउबाले लेख्नु भएको छ, नागरिक त यस्तो पो हुनुपर्छ तर हामी त झण्डा सम्झिएर भोट हाल्छौं।
दलहरूका तालमेलका कारण चुनावमा उम्मेद्वारी दिएका महिला उम्मेद्वार चेपुवामा परेको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा अनिता खनालले लेख्नु भएको छ, दुःख लाग्यो, चाहिने काममा मिलेमतो कहिल्यै गर्दैनन्, आफ्नो पार्टीले जितोस् भन्नकै लागि यस्तो गर्नु कत्तिको जायज हो, यसरी त महिलाको अधिकार हनन भएन र।
फेसबुकमा युग दर्शकले लेख्नु भएको छ, विकास गर्न सजिलो छैन तर भ्रष्टाचार र राजनैतिक उतार चढ़ाव पनि नहोस्, सबै नागरिकको इच्छा यही छ, त्यसैले यो चुनाव पार्टी विशेष होइन व्यक्ति विशेष बनोस्, शुभकामना।
अनि तारा प्रकाश सिलवाल ट्वीट गर्नुहुन्छ, सुशासनको प्रत्याभूति गर्न पाइयोस्, कम्तीमा गाउँ गाउँमा छुट्याइएको बजेटको सदुपयोग भई फ्रिज हुनबाट रोकिए पनि ठूलै उपलब्धि हुन्थ्यो।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र मोहन पौडेल। अब विदेशका खबर। दक्षिणी सुडानबाट 10,00,000 बालबालिका विस्थापित भएका छन्। त्यति नै संख्यामा बालबालिका देशभित्रै विभिन्न ठाउँमा बसाई सराई गरेका छन्। संयुक्त राष्ट्रसंघका अनुसार त्यहाँ भइरहेको द्वन्द्वका कारण बालबालिका विस्थापित भई अन्यत्र देशमा शरणार्थीका रूपमा पुगेका हुन्। दक्षिण सुडानबाट भागेका 18,00,000 मध्ये 62% बालबालिका रहेका राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ। सन् 2013 तत्कालीन राष्ट्रपति साल्वा किर पदबाट बर्खास्त भएपछि त्यहाँ द्वन्द्व चर्किएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। कैलालीको अतरियामा जारी अतरिया कप महिला क्रिकेटको उपाधिका लागि विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब र काठमाण्डुको राइजिङ क्रिकेट वुमनले खेल्ने भएका छन्। आज भएको पहिलो सेमी फाइनलमा घरेलु टोली कैलाली जिल्ला क्रिकेट एकाडेमीलाई 82 हराउँदै एपीएफ फाइनल पुगेको हो। टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित 20 ओभरमा 5 विकेटको क्षतिमा 150 बनाएको थियो। 151 ओभरको लक्ष्य पछ्याएको कैलाली 68 रनमा अल आउट भयो। यस्तै दोस्रो सेमी फाइनलमा काठमाडौँले झापा क्रिकेट एकाडेमीलाई 9 रनले हराएको थियो। 120 रनको लक्ष्य पछ्याएको झापाले निर्धारित 20 ओभरमा अल आउट हुँदै 110 रन मात्र बनाउन सक्यो। पहिलो ब्याटिङ गरेको राइजिङ क्रिकेट वुमनले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 119 रन बनाएको थियो। फाइनल खेल बोली हुनेछ।
र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले सनराइजर्स हैदराबाद विरूद्ध टस जितेर मुम्बई इण्डियन्सले ब्याटिङ गरिरहेको छ। मुम्बई इण्डियन्सले ताजा स्थितिमा 2 ओभर 4 बलको खेल सकिँदा 1 विकेट गुमाएर 16 रन बनाएको छ। उसका लेन्डेल सिमोन्स 1 रन बनाएर आउट भएका छन्। 11 मध्ये 9 खेल खेलेको मुम्बई अंक तालिकाको शीर्ष स्थानमा छ भने 12 मध्ये 6 खेल जितेको हैदराबाद अंक तालिकाको चौथो स्थानमा छ। उसको प्ले अफ खेल्ने सम्भावना कायमै छ। खेलको अपडेटका लागि मोबाइलमा सीआरआई टाइप गरी 35566 एसएमएस गर्नुहोला। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चीनको वन बेल्ट वन रोड अवधारणामा सहमति जनाउने सरकारको निर्णय। अवधारणामा छलफल गर्न उप प्रधानमन्त्री महरा आउँदो शुक्रबार चीन जाने।
गच्छेदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम सरकारमा सहभागी। 12 पल्ट मन्त्री बनेका गच्छेदारलाई उप प्रधानमन्त्री सहित स्थानीय विकासको जिम्मेवारी।
3 महिनाभित्र 10 प्रकारका औषधि उत्पादन थाल्ने औषधि लिमिटेडको लक्ष्य। विदेशबाट आयात गर्नुपर्ने बाध्यता भने तत्काल नहट्ने।
द्वन्द्वका कारण दक्षिणी सुडानबाट 10 लाख बालबालिका विस्थापित। देश छाड्ने 18 लाख मध्ये 62% बालबालिका रहेको राष्ट्रसंघको भनाई।
र काठमाडौँको राइजिङ क्रिकेट वुमन र एपीएफ क्लब अत्तरिया कप महिला क्रिकेटको फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै रुबिना श्रेष्ठ र सुनिता पहरी बिदा हुन्छौ। नमस्कार।